जावेद साहब, अभी हालिया सुप्रीम कोर्ट, इंडियन सुप्रीम कोर्ट ने तलाक के मुतालिक एक फैसला अपना दिया है। वहाँ पर जो तीन तलाकें बैक वक्त दे दी जाती हैं, उसकी वजह से औरतें जो है वो वहाँ पर अदालत में पहुँचीं और उन्होंने ये शिकायत की कि इस तरह से मामला जो है वो बहुत ज़्यादा प्रॉब्लम में वो आ जाती हैं, नाजुक सूरत हाल हो जाती है। सुप्रीम कोर्ट में 5 जजेस का एक बेंच तश्कील दिया गया और उन 5 जजेस में से सिर्फ 1 जज जो है वो मुस्लिम थे और बाकी 4 गैर मुस्लिम जजेस थे। उनमें 3 और 2 के साथ फैसला हुआ। 3 जजेस का ये ख्याल था कि ये जो 3 तलाकें एक साथ दे दी जाती हैं ये बिल्कुल ठीक नहीं है, जबकि 2 जजेस जिनमें के वो मुस्लिम जज भी शामिल हैं उनका ये कहना है कि ये बिल्कुल ठीक है। बहरहाल जो फैसला सुप्रीम कोर्ट ने दिया, मीडिया की रिपोर्ट के मुताबिक ये फैसला सामने आया कि सुप्रीम कोर्ट ने इस 3 तलाकों को जो है वो कंडेम किया, उसकी हौसला शिकनी की और पार्लियामेंट को हुक्म दिया है कि उसके ऊपर कोई कानून साजी करें, मौसर कानून साजी। उलमा इकराम का जो रद्द अमल वहाँ पर सामने आया, उनमें जमहूर उलमा का ये ख्याल है कि ये सुप्रीम कोर्ट ने हमारे दीन के अंदर मुदाखलत की है और उसे ये करने का कोई हक नहीं है। मैं आपकी राय जानना चाहता हूँ।
मैं थोड़ा सा पहले इसका पस मंज़र आपको बता दूँ। हिंदुस्तान में जब अंग्रेज़ आए तो उन्होंने यहाँ आके अदालतें कायम की। इससे पहले हमारे यहाँ मुग़लों के ज़माने में भी और उससे कबल भी सलातीन के ज़माने में पुराने तरीके का एक अदालती निज़ाम चला आ रहा था।
ठीक,
यह आपके इलम में है कि हिंदुस्तान में बहुत बड़ी अक्सरियत अहनाफ की है, हनफी फ़िका के मानने वालों की। चुनाचे यहाँ जब उन्होंने इब्तदा की तो यहीं से शुरू किया कि हनफी फ़िक के मुताबिक जब भी इस तरह के नज़ात अदालत में आएंगे तो फ़ैसला दे दिया जाएगा।
ठीक,
आपके इलम में है कि हमारे यहाँ FD मुल्ला साहब की मोहम्मडन लॉ, ये गोया एक तरह से अदालतों के लिए भी रहनुमा किताब के तौर पर लिखी गई और बड़े अरसे तक राइज रही, ज़्यादातर उसी की बुनियाद पर लोग फैसले
कर रहे हैं। ठीक है,
उसमें वो उसूल बयान कर दिए गए थे जिन उसूलों की बुनियाद पर जजों को फैसले देने चाहिए। आहिस्ता आहिस्ता सूरत हाल ये पैदा हो गई कि बाज़ चीज़ों के बारे में सवालात भी उठना शुरू हुए। फिर लोगों को जब कुछ मुश्किलात पेश आईं और उन्होंने अदालतों की तरफ रजू किया तो वहाँ ये सवाल भी होने लगा कि आप शरीयत के मुताबिक फ़ैसला चाहते हैं या अपने रिवाज के मुताबिक फ़ैसला चाहते हैं।
अच्छा, ठीक है,
तो ये एक नया पहलू उसके साथ शामिल हो गया।
सही,
हमारी जो शरीयत जो कुछ भी है, ज़ाहिर है एक तो वो अल्लाह की किताब में है, अल्लाह के पैगम्बर की सुन्नत में है, उसका एक दूसरा पहलू ये है कि उसे फुकहा ने और जूरिस्ट ने इंटरप्रेट किया है। तलाक के मामले में भी एक हनफी नुक्ता नज़र है, फिर इससे आगे बढ़कर आइम्मा अरबा का एक नुक्ता नज़र है। आपके इलम में है कि इसके बिलमुकाबिल एक दूसरा नुक्ता नज़र सहाबा के ज़माने से रहा है और उसको ख़ास तौर पर दौरे मुतवस्सत में आलम इस्लाम की एक बड़ी जलीलुल क़द्र शख्सियत इमाम इब्ने तैमिया ने बहुत ज़ोर के साथ पेश किया।
ठीक,
हमारे यहाँ अहले हदीस हज़रात जिनको अहले हदीस कहा जाता है वो कोई बहुत पुराने नहीं हैं, यानी उनकी इब्तदा 150 पहले ही यहाँ हुई है।
बिल्कुल सही है।
उन लोगों के यहाँ भी कमो बेश वही नुक्ता नज़र इख्तियार किया गया जो इमाम इब्ने तैमिया का नुक्ता नज़र है। तो इस लिहाज से 2 नुक्ता है नज़र पहले से हिंदुस्तान में मौजूद थे।
सही,
अदालतें किसके मुताबिक फ़ैसला करें, पहले से जो रवायत चली आ रही थी वो ज़्यादातर वही थी कि हनफी फ़िक के मुताबिक या फुकहा की राय के मुताबिक फ़ैसला कर दिया जाए। अब जब दूसरे नुक्ता नज़र के लिहाज से भी फतावा जारी होने लग गए, वो यहाँ भी आप पाकिस्तान में भी देखें तो ऐसा होता है कि लोग जब तलाक दे देते हैं तो वह एक हनफी मदरसे में जाते हैं, वहाँ उनसे कहा जाता है कि आपने एक वक्त में अगर तलाक 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 कह दिया है या 3 दफ़ा तलाक कह दिया है तो ये हमेशा के लिए तलाक हो गई। वो किसी अहले हदीस मदरसे में जाते हैं तो उन्हें बताया जाता है कि नहीं, एक मजलिस में 3 तलाक वाकई नहीं होती, ये एक ही तलाक हुई है।
ठीक है,
ये इख्तलाफ़ असरअंदाज होगा अदालतों पर भी, यानी उनके सामने भी ये सवाल
आएगा, अदालत पे भी आएगा,
ये तो फितरी बात है। जब एक इख्तलाफ माशरे के अंदर मौजूद होगा, अहले इलम के अंदर मौजूद होगा, जब मुख्तलिफ मकातिब फ़िक्र अपनी अपनी तशरीह पेश करेंगे तो ये मामला भी होगा। रियासत का जो मौजूदा निज़ाम है वो असल में कानून में तादुद को गवारा नहीं करता। एक ज़माना रहा है कि जब लोग जजों की बुनियाद के ऊपर फैसले ले लेते थे। आपके इलम में है कि खुद इंग्लिस्तान में कोई रिटन कॉन्स्टिट्यूशन नहीं है, कोई तहरीरी दस्तूर नहीं है, बल्कि अदालतों ही के फैसले हैं जो दस्तूरी रवायात बन गए और चले आ रहे हैं। अच्छा, खुद हमारे यहाँ बहुत से काजी हजरात हैं जिनके फैसलों को बतौर नज़ीर पेश किया जाता था, यानी बहुत देर के बाद जब काजी अबू यूसुफ़ का तकरर किया गया है काजी कुजात की हैसियत से या चीफ जस्टिस की हैसियत से, اس کے بعد عباسی سلطنت میں بھی قانون میں ایک یونیفارمیٹی پیدا ہوئی، یعنی ایک وحدت پیدا ہوئی، ورنہ اس سے پہلے یہ صورتحال خود عالم اسلام میں نہیں تھی. تو یہ ایک تقاضا بن جاتا ہے پھر کہ عدالتوں کے پاس جب نزاع آ جائے، دیکھیے جو شخصی قوانین ہیں ان میں کوئی دنیا کی حکومت بھی آپ کو مجبور نہیں کر سکتی کہ آپ کیا کریں اور کیا نہیں کریں. ہم نے نکاح کر لیا اپنے طریقے کے مطابق کر لیا، کسی نے حنفی فقہ کے مطابق کر لیا، کسی نے شافعی کے مطابق کر لیا، کسی نے شیعہ فقہ کے مطابق کر لیا، اس میں عدالتیں مداخلت نہیں کر سکتی. جب نزاع پیدا ہو جائے تو کوئی ایک فریق جائے گا اور جا کر یہ کہے گا کہ میرا حق سلب ہوا ہے، میرے ساتھ زیادتی ہوئی ہے، اس زیادتی کا ازالہ کیا جائے. اس وقت یہ سوال پیدا ہوتا ہے کس قانون کے مطابق فیصلے کیے جائیں. تو میں نے عرض کیا کہ جب سوسائٹی کے اندر ایک اختلافی صورتحال پیدا ہو گئی تو اس کے لازمی نتیجے کے طور پر اب سپریم کورٹ کو کوئی فیصلہ دینا تھا.
آپ نے جیسے ذکر کیا، بات شروع ہوئی تھی انڈین سوسائٹی کے حوالے سے کہ وہاں یہ لیجسلیشن کی گئی ہے. انڈین پرسپیکٹو میں دیکھا جائے تو ان کے ہاتھ سیکولرزم کا کانسیپٹ،
لیجسلیشن سپریم کورٹ نے میرے نزدیک نہیں کی ہوگی. سپریم کورٹ کبھی لیجسلیٹ نہیں کرتی، انہوں نے اصل میں پارلیمنٹ سے یہ کہا ہوگا کہ وہ اس معاملے میں قانون بنائے.
جی
یہ پارلیمنٹ کی طرف آئے گا،
پارلیمنٹ کی طرف ہی آ رہے ہیں لیجسلیشن کی طرف. تو ان کے ہاتھوں جو سسٹم پریویل کر رہا ہے یا جو وہ فالو کر رہے ہیں دیٹ از سیکولرزم، کلیم کرتے ہیں بٹ دے آر ناٹ پریکٹیکلی سیکولر. تو سیکولرزم میں تو یہ مذہب سیکنڈری حیثیت ہو جاتا ہے، تو کیا اس کانٹیکسٹ میں آپ دیکھتے ہیں کہ انہوں نے اس طرح اس کو کرنے کی کوشش کی؟
اچھا میں اس وقت سیکولرزم کی کلاسیکی بحث میں نہیں پڑتا،
نہیں لیکن
چاہیں گے تو وہ بحث بھی کر لیں گے، یہ کہاں سے شروع ہوا، آپ کہاں پہنچا ہے، اس کی کیا تعبیریں ہیں. لیکن مجھے یہ بتائیے، ایک سادہ سوال ہے، وہ یہ ہے کہ آپ کے یہاں کورٹس موجود ہوں گی یا نہیں ہوں گی؟ وہ سیکولر ریاست ہو، وہ کوئی مذہبی ریاست ہو، عدالتیں موجود ہوں گی. عدالتوں کے پاس جب نزاع آ جائے شخصی معاملات میں، یعنی یہ ایک عورت اپنے کسی حق کا مطالبہ کرنے کے لیے آ گئی ہے، ایک مرد اپنے کسی حق کا مطالبہ کرنے کے لیے آ گیا ہے، شخصی قوانین آپ کے مذہبی قوانین ہیں ہوا کریں، جب عدالت میں آ گیا تو فیصلہ کس بنیاد پر کیا جائے؟ یہاں کسی سیکولر ریاست کو بھی کوئی مفر نہیں ہے، کدھر جائے گی؟ یعنی عدالت کو فیصلہ کرنا ہے نا، یا رسم کی بنیاد پر کرے گی، یا رواج کی بنیاد پر کرے گی، یا کامن لا کی بنیاد پر کرے گی، یا پھر یہ کہے گی کہ جو ان لوگوں کا مذہب ہے اس کے مطابق فیصلہ کیا جائے. اب جب یہ سوال پیدا ہوتا ہے ان لوگوں کا مذہب، تو ممکن ہے کہ دلہا میاں کسی اور مسلک سے تعلق رکھتے ہوں، دلہن کسی اور مسلک سے تعلق رکھتی ہو، تو اس وجہ سے یہ ناگزیر ضرورت ہے، اس میں کچھ نہ کچھ کرنا پڑتا ہے. یہ امریکہ میں بھی ہونا، یہ برطانیہ میں بھی ہونا ہے، ہر جگہ ہوا ہے. تو اس معاملے میں مسلمانوں کو خود دیکھنا چاہیے کہ یہ معاملہ اب ان کو دنیا بھر کی قومی ریاستوں میں پیش آئے گا، انہیں اس معاملے میں کیا طریقہ اختیار کرنا ہے.
یہاں سے جی
پوچھنا چاہ رہا تھا سر کہ جو انڈین سپریم کورٹ نے فیصلہ دیا ہے کہ کتنا کریڈیبل سمجھا جائے گا وہ فیصلہ، جبکہ ایک جس مخصوص مذہبی فرقے کے خلاف وہ کے لیے جو فیصلہ دیا گیا ہے اس سے تعلق رکھنے والا جج بھی اس فیصلے میں اختلافی نوٹ رکھ رہا ہے.
میں وہی میں میرا اصل میں جو دوسرا سوال تھا وہ یہ تھا کہ اگر اس طرح کا کوئی آیا ہے فیصلہ اور انہیں پتا ہے کہ خالصتاً یہ دینی معاملہ ہے، تو اس میں جو بینچ تشکیل دیا گیا سب سے پہلے اسی پر کوشچن اٹھائے جائیں گے، بینچ پر ہی اٹھائے جائیں گے، پھر جو اختلافی نوٹ لکھا ہے مسلم جج نے اس پر بھی سوال ہوگا. تو یہ بات جو ہے یہ سمجھ نہیں آ رہی. اگر ایسا
جدید عدالتی تصورات اس بات کو نہیں مانتے کہ جج کو مذہب کی بنیاد پر فیصلہ کرنا چاہیے، وہ یہ کہیں گے کہ ایک جج کے سامنے آرگومنٹ آئے گا، استدلال پیش کیا جائے گا،
صحیح،
اس استدلال کو اپریشیٹ کرنا، اس کو درست یا غلط قرار دینا، یہ خالص عقلی عمل ہے. یہ ایک مسلمان بھی کر سکتا ہے، غیر مسلم بھی کر سکتا ہے.
لیکن وہ جج جو ہے وہ ہماری اس میراث سے واقف ہی نہیں ہے نا. وہ جج
وہ یہ کہتے ہیں
اجتہاد والی جو صلاحیت ہے
وہ کہتے ہیں واقف ہے. خود آپ کے ہاں جسٹس کارنیلیس رہے ہیں آپ کے علم میں نا، وہ مذہبی لحاظ سے مسیحی تھے لیکن وہ آپ کے قانون کو آپ کے بہت سے مسلمانوں سے زیادہ اچھا جانتے تھے.
بھگوان داس کی
قانون کا علم ہونا ایک الگ بات،
صحیح،
بھگوان داس بھی بڑے اعلیٰ منصب پر پہنچے ہیں. تو یہ موجودہ عدالتی تصورات اس کو تسلیم نہیں کرتے. یعنی یہ کوئی جوری نہیں ہوتی جس میں آپ نے لوگوں کو نمائندگی دینی ہے. جو لوگ سپریم کورٹ کے اس بینچ کا حصہ ہوں گے وہ اس مقدمے کو سنیں گے.
جاوید صاحب ایک میں اگزامپل دے دیتا ہوں. آپ نے فرمایا کہ وہ جج جو ہیں وہ غیر مسلم، آپ نے جن کا حوالہ دیا، مگر وہ ہمارے قانون کو بہت اچھی طرح جانتے ہیں، یقیناً جانتے ہوں گے، لیکن عوام الناس کے نظر میں وہ جج اگر غیر مسلم ہے تو وہ پھر ان کی اس نالج ڈیپتھ کا عوام الناس کچھ نہیں کر سکتی. بلکہ غیر مسلم تو دور کی بات ہے، اب معافی چاہتا ہوں، آپ علم رکھتے ہیں دین کا، آپ کو بھی لوگ جو ہے وہ دینی عالم نہیں مانتے، آپ کو کہتے ہیں کہ آپ نے کسی چونکہ مدرسے سے ڈگری نہیں لی ہے لہٰذا ہم آپ کی بات کو نہیں سنتے کیونکہ آپ کے پاس وہ سند نہیں ہے. تو جب آپ کے ساتھ یہ معاملہ ہے تو غیر مسلم جج بے شک کتنا ہی اس نے دین کا مطالعہ کیا ہو لیکن اس کی بات میں وہ وزن نہیں آئے گا, وہ ویٹیج ہی نہیں آئے گا. اور اتنی سی بات تو ظاہر ہے سپریم کورٹ کو بھی پتا ہونی چاہیے کہ یہ معاملہ کتنا نازک ہے, یہ بینچ کس طرح سے تشکیل دیا جا رہا ہے.
نہیں دیکھیے, بات یہ ہے کہ سپریم کورٹ نے کہا کیا ہے, سپریم کورٹ نے قانون سازی نہیں کر دی, انہوں نے پارلیمنٹ کی طرف معاملے کو ریفر کر دیا. یعنی پارلیمنٹ سے یہ تقاضا کیا ہے کہ ایک قانون ان کے خیال میں غیر منصفانہ ہے, زیادتی کا باعث بنتا ہے, اس سے گھر اجڑتے ہیں, عورتیں تکلیف میں مبتلا ہوتی ہیں, اس کے نتیجے میں بچے بے یار و مددگار رہ جاتے ہیں. یہ خالص انسانی حقوق کی بنیاد پر دیا گیا فیصلہ, آپ اختلاف کر سکتے ہیں اس سے. چنانچہ انہوں نے پارلیمنٹ سے یہ کہا ہے وہ قانون سازی کرے. پارلیمنٹ کے اندر بھی اب ظاہر ہے آپ یہ سوال کریں گے کہ ہندوستان کی پارلیمنٹ میں اس وقت غالباً 20 یا 22 مسلمان ہیں,
باقی تو اکثریت ہندو ہیں,
وہاں پر کیا ہوگا؟ تو اب مجھے یہ بتائیے کہ قانون سازی کرنے کے لیے کیا پوری پارلیمنٹ کے اندر بھی متناسب نمائندگی کی بنیاد پر لوگوں کو بٹھایا جائے یا برابر کی سطح بٹھایا جائے, یا پھر یہ ہے کہ سارے ارکان پارلیمنٹ کی جگہ مسلمان بھیج دیا جائے؟ تو یہ جدید ریاست سے یہ تصورات بالکل اجنبی ہیں. وہاں آپ کو گفتگو کرنی ہے استدلال کی بنیاد پر. ہمارے علماء کو بھی سمجھنا چاہیے, یہ دور آہستہ آہستہ گزر رہا ہے کہ جب آپ یہ کہیں گے مدرسہ کہاں ہے, سند کہاں ہے, میں یہ پوچھنا چاہتا ہوں کہ وہاں ابو حنیفہ کس مدرسے کے فارغ تحصیل. بھائی کسی آدمی کا علم, اس کا مطالعہ, اس کا پس منظر, یہ وہ چیزیں ہیں کہ جو فیصلہ کن ہو جاتی ہے. اور یہ موجودہ دور میں اب یہی میرٹ وجود میں آ رہا ہے, جتنی جلدی ممکن ہے ہمارے مذہبی ذہن کو بھی اس کو جان لینا چاہیے. آپ کے پاس کوئی راستہ اس کے سوا نہیں ہے کہ خواہ معاملہ سپریم کورٹ میں ہے, خواہ پارلیمنٹ میں کل زیر بحث آئے, استدلال کیجیے. اس لیے کہ موجودہ دنیا میں جو چیز پریویل کرے گی وہ استدلال.